यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन 6 गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुहुने। निर्माण व्यवसायले सरकारबाट पाउनुपर्ने भुक्तानी नरोक्ने उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रतिबद्धता। बाढ़ी पहिरो लगायत विपज्जन्य घटनामा परिहालसम्म मृत्यु हुनेको संख्या 124 पुग्यो। सिमलताल दुर्घटनामा परि बेपत्ता भएका मध्ये 19 शव फेला, 14 जनाको शनाखत। र बंगलादेशमा सरकारी जागिरको कोटालाई लिएर भएको प्रदर्शनमा 6 जनाको मृत्यु।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन 6 गते आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनुहुने भएको छ। प्रधानमन्त्री ओलीले साउन 6 गते विश्वासको मत लिनुहुने तय भएको नेपाल कम्युनिष्ट पार्टी एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले जानकारी दिनुभयो। नेपालको संविधानको धारा 76(2) अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत असार 30 गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौथो पटक प्रधानमन्त्री हुनुभएको हो। संविधानको धारा 76(4) बमोजिम उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। चिनिया प्रधानमन्त्री ली चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकामा केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिनुभएको छ। प्रधानमन्त्री लीले परराष्ट्र मन्त्रालय मार्फत हिजो एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले 2082 सालसम्ममा सड़क मानव मुक्त राष्ट्र बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मानव सेवा आश्रमका प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए लगत्तै बसेको मन्त्री परिषदको पहिलो बैठकले 2082 असार मसान्तसम्म सड़क बालबालिका मुक्त गराउने निर्णय गरेको जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा साहित्य र कला क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नुभएको छ। गीतकार रमला देवी शाह छिन्नलताको 102 जन्म जयन्तीका अवसरमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्रीले 2079 र 2080 सालका पुरस्कार प्रदान गर्नुभएको हो। प्रधानमन्त्री ओलीले 2079 सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, संगीततर्फ संगीतकार एवं रेडियो नेपालका संगीत शाखा प्रमुख मन राजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गर्नुभयो। यसै गरी प्रधानमन्त्री ओलीले 2080 सालका लागि गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डी प्रसाद काफले, गायनतर्फ मनिला सोताङ र युवातर्फ गायक भूपू पाण्डेलाई पुरस्कार प्रदान गर्नुभयो। छिन्नलता गीत संगीत र गायन पुरस्कारको राशि जनही 1,00,000 रूपियाँ रहेको छ भने युवा पुरस्कारको राशि 50,000 रूपियाँ रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा 157 पधारा 2 बमोजिम वरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विज्ञापन बजार विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताउनु भएको छ। विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिनुहुँदै हिजो मन्त्री गुरूङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभयो। वहाँले 30 अर्बको विज्ञापन बजारमा 13 अर्ब मात्र कारोबार हुनु र बाह्य विज्ञापनबाट स्थानीय तहमा उठ्नुपर्ने 20 अर्बमा 2 अर्ब मात्र राजस्व संकलन हुने परम्पराको अन्त्यका लागि संघीय सरकार प्रदेश र स्थानीय तहले साझा प्रयास गर्नुपर्ने बताउनुभयो। विज्ञापन बजारको विकास र विस्तारका लागि कार्ययोजना तयार गर्न समेत मन्त्री गुरूङले बोर्डलाई निर्देशन दिनुभयो। विज्ञापन बजारको बारेमा जानकारी गराउनुहुँदै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन नियमन गर्ने नियमावलीको पहिलो संशोधनबाट विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण हुने बताउनुभयो। नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई संचार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा हिजो सुझाव पेश गरेको छ। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा स्थायी कमिटि सदस्य राजेन्द्र गौतम नेतृत्वको टोलीले संचार मन्त्री गुरूङ समक्ष संचार क्षेत्रका कार्यक्रम सम्बन्धी 17 बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रका 13 बुँदे सुझाव पेश गरेको हो। सुझावमा मीडिया काउन्सिल विधेयक पारित गरी मीडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रसारण विधेयक पारित गरी कार्यान्वयन, राष्ट्रिय आम संचार प्राधिकरणको गठन, श्रमजीवी पत्रकारबाट संचालित साना लगानीका रोजगारमूलक संचार माध्यमको प्रवर्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बीमा र सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था लगायत रहेका छन्। सुझाव बुझ्दै संचार मन्त्री गुरूङले यसलाई गम्भीरताका साथ कार्यान्वयनमा लाने प्रतिबद्धता जनाउनु भएको केन्द्रीय प्रचार विभागका सदस्य गणेश पाण्डेले जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले निशुल्क तथा अनिवार्य शिक्षा ऐन 2075 र विद्यालय शिक्षा विधेयक 2080 बीच सामञ्जस्य खोजेर काम गरिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा मन्त्री भट्टराईले निशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने समय आएकाले सोका लागि 1 महिनाभित्र खाका तयार गर्ने बताउनुभयो। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्नुभएको छ। महिला संघको टोखा नगरपालिका स्थित धापासीमा निर्माण गर्न लागेको केन्द्रीय कार्यालय मंगला देवी भवनको हिजो शिलान्यास गर्नुभएको हो। शिलान्यासपछि सभापति देउवाले मंगला देवी सिंहको नाममा बन्न लागेको भवन तोकिएकै समयमा निर्माण गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा राज्यको मूल प्रवाहमा मधेसी समुदायको समावेशिताको अवस्था र मधेसी आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल भएको छ। हिजो बसेको समितिको बैठकमा मधेसी आयोगका सचिव नरेश राज खरेलले 22.22% जनसंख्या रहेको मधेसी समुदायको 8% निजामती क्षेत्रमा, 12% प्रहरीमा, 3% नेपाली सेनामा उपस्थिति रहेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले मधेसमा हुने दाइजो प्रथा, बाल विवाह, महिला हिंसा लगायतका कुरीति विरूद्ध आयोगले प्रतिफल आउने गरी काम गर्नुपर्ने, रोजगारीमा स्थानीय तहले स्थानीय नागरिकलाई प्राथमिकता दिनुपर्ने भन्दै आयोगको ध्यानाकर्षण गराउनुभयो। गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत अवस्थामा फर्काउन र सीमा व्यवस्थापन तथा सीमा क्षेत्रमा हुने अपराधमा देखिएका चुनौती समाधान गर्न निकायगत समन्वय गर्दै जाने विषयमा छलफल भएको मन्त्री लेखकको निजी सचिवालयले जनाएको छ। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कासँग भारतीय राजदूत श्रीवास्तवले हिजै भेट गर्नुभएको, भेटमा नेपाल भारत ऊर्जा सहकार्यका विषयमा विविध छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा मन्त्री खड्काले वर्षाको समयमा नेपालमा विद्युत बढ़ी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्याएको र भारतले 10 वर्षमा नेपालबाट 10,000 मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गरिने प्रतिबद्धता जनाउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। खानेपानी तथा ढल निकास विभागमा हिजो आयोजित कार्यक्रममा मन्त्री यादवले मन्त्रालयमा थप बजेटको व्यवस्था गरी समस्या समाधानका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। अविरल वर्षाका कारण गत जेठ 28 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि हालसम्म मृत्यु हुनेको संख्या 124 पुगेको छ। बाढ़ी पहिरो लगायतका विपदमा परि काठमाण्डु उपत्यकामा 2, कोशी प्रदेशमा 22, मधेस प्रदेशमा 5, बागमती प्रदेशमा 19, गण्डकी प्रदेशमा 38, लुम्बिनी प्रदेशमा 23, कर्णाली प्रदेशमा 7 र सुदूरपश्चिम प्रदेशमा 8 गरी जम्मा 124 जनाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो। वहाँका अनुसार काठमाण्डु उपत्यकामा 8, कोशी प्रदेशमा 34, मधेस प्रदेशमा 9, बागमती प्रदेशमा 7, गण्डकी प्रदेशमा 29, लुम्बिनी प्रदेशमा 9, कर्णाली प्रदेशमा 33 र सुदूरपश्चिम प्रदेशमा 11 गरी जम्मा 140 जना घाइते भएका छन्। कोशी प्रदेशमा 41, गण्डकी प्रदेशमा 12 गरी जम्मा 53 जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढ़ी पहिरोमा परि कोशी प्रदेशमा 2, मधेस प्रदेशमा 1, बागमती प्रदेशमा 2, गण्डकी प्रदेशमा 1, कर्णाली प्रदेशमा 1 र सुदूरपश्चिम प्रदेशमा 1 गरी 8 जना बेपत्ता रहेका छन्। उक्त अवधिमा विपदका घटनाबाट 3,702 परिवार विस्थापित भएका छन्। चितौनको भरतपुर महानगरपालिका 29 अन्तर्गत नारायणगढ़ मुगलिन सड़कको सिमलतालमा गत शुक्रबार पहिरोमा परि त्रिशुली नदीमा बेपत्ता भएका 2 बसका यात्रु मध्ये हालसम्म 19 को शव फेला परेको छ। सशस्त्र प्रहरी बलका अनुसार तीमध्ये 14 शवको शनाखत भएको छ भने बाँकी 5 जनाको शनाखत हुन बाँकी छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले अहिलेसम्म 19 जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो। भेटिएका मध्ये भारतका ऋषि पल शाह, चितोन माडीका विकास परियार, सर्लाहीका रमेत कुसर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अंसारी, चितोन भरतपुरका सुदीप बिक, बाराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोर कुमार चौधरीको शनाखत भएको छ। यसै गरी रौतहटका अशोक कुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्र राम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव शनाखत भएको छ। अन्य 5 जना पुरूषको शनाखत हुन बाँकी छ। गत शुक्रबार पहिरोमा परि त्रिशुलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदललाई सुझाव दिएको छ। घटनाको अध्ययन गर्न हिजो चितौन गएको कार्यदललाई सरोकार भएकाहरूले नयाँ प्रविधिबाट बेपत्ता र बसको खोजी गर्न सुझाव दिएका हुन्। जिल्ला प्रशासन कार्यालय चितौनमा आयोजना गरिएको सुझाव संकलनका क्रममा उहाँहरूले घटनाको कारण पहिचान र यस्ता घटना पुनः हुन नदिन राज्य संयन्त्रले काम गर्नुपर्नेमा जोड़ दिनुभयो। मधेस प्रदेश सरकारले त्रिशुली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई 1,00,000 रूपियाँका दरले राहत दिने भएको छ। मुख्यमन्त्री सतीश कुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीड़ित परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँका दरले राहत उपलब्ध गराउने बताउनुभयो। मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिशका आधारमा राहत रकम प्रदान गर्ने बताउनुभयो। जाजरकोटमा भूकम्प पीड़ितको अस्थायी टहरामा पहिरो खस्दा 4 जना घाइते भएका छन्। कुसे गाउँपालिका 8 को दल्लेनामा टहरामाथिबाट पहिरो खस्दा 4 जना गम्भीर घाइते भएका हुन्। नेपाली सेनाको हेलिकप्टरबाट घाइतेलाई थप उपचार गर्न हिजो कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो। कुसे गाउँपालिका 8 का वडाध्यक्ष दिल्ली बहादुर सिंहका अनुसार घाइते हुनेमा कुसे गाउँपालिका 8 दल्लेनाका 29 वर्षीय कमला थापा, 35 वर्षीय दलसरी थापा तथा उहाँकी 4 वर्षीया छोरी स्तिका थापा र 17 वर्षीया छोरी निर्माया थापा रहेका छन्। भूकम्पका कारण जोखिम कम रहेका ठाउँमा पनि पहिरो जान थालेको वडाध्यक्ष सिंहले बताउनुभयो। असार 21 गतेदेखि 4 दिनसम्म निरन्तर परेको वर्षाले कञ्चनपुरका 70% भूभागमा भएको डुबान र बाढ़ीले ठूलो क्षति पुर्याएको छ। डुबान र बाढ़ीबाट विस्थापित अधिकांश नागरिक आफ्नो घर फर्किएपछि जनजीवन विस्तारै लयमा फर्किन थालेको छ, तर केही परिवार भने अझै घर फर्किन सक्ने स्थिति छैन। नदीको धार मानव बस्तीतर्फ सोझिँदा बस्ती पुनर्स्थापना हुन कठिन भएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
असार 3 साता निरन्तरको वर्षाका कारण कञ्चनपुरमा डुबान र बाढ़ीबाट विस्थापित भएका अधिकांश नागरिकहरू घर फर्किसक्नु भएको छ, तर दोधारा चाँदनी र बेलडाणीका केही नागरिकहरू अझै आफ्नो घरमा फर्किन सक्नु भएको छैन। यसरी विस्थापित पीड़ितहरूलाई स्थानीय तहसंघको समन्वयमा केही सामाजिक संघ संस्थाहरूले राहतका रूपमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु सहयोग गरे पनि बसोबासको उचित व्यवस्थापनका लागि सरकारसँग अनुरोध गर्नुभएको छ। कञ्चनपुरको बेलडाणीका बाढीबाट विस्थापित माया सार्की र खगेश्वरी देवी साहु
आफन्तको घरमा बसिरहेछौ। कहिले काहीँ कोही संस्थाले कहिले कसैले दिएर एक दुई छाक त्यसरी टारिरहेछ।
घर बनाउनलाई केही पनि छैन, सब बगिसके। त्यो हाम्रो बास त गरिदिनु पर्यो, व्यवस्था गरिदिनु पर्यो हामीलाई।
कञ्चनपुरको बेलडाणीमा चौधर नदीले धार परिवर्तन गरी नहर भत्किएको ठाउँमा तत्कालका लागि चेक ड्याम बनाउन थालिएको छ। नदीले धार परिवर्तन गरी नहर भत्काई मानव बस्तीतर्फ सोझिँदा अब त्यत्तिकै अवस्थामा पुरानो घर पुनर्निर्माण गर्न पनि जोखिम हुने हुँदा कि नदी तटीय क्षेत्रमा पक्की तटबन्ध बनाउनु पर्ने कि त बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ। तर यो कार्य स्थानीय तहको क्षमता बाहिरको कुरा भएकोले प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको बेलडाणी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राणा बताउनुहुन्छ।
चौधर नदीले 3,000 परिवार चाहिँ प्रभावित भएका छन्, जसमध्ये 200 परिवारको चाहिँ घर समेत रहेको छैन, करोडौंको कुरा हुने हो। त्यसलाई पूरा गर्नको लागि चाहिँ प्रदेश र संघीय सरकारले मात्र सक्छ, त्यसको लागि पालिकाको तर्फबाट चाहिँ लागिरहेका छ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा दोदा नदी र चौधर नदीले सधैँ बाढ़ी र डुबानको समस्या दोहोरिरहने भएकोले त्यसको दीर्घकालीन समाधानका लागि प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले सरकारको ध्यान आकर्षण समेत गराउनु भएको छ।
बारम्बार सरकारलाई दोदा नदी र चौधर नदीको बारेमा आवाज राख्दा सम्बन्धित मन्त्रीले त्यसको सुन्नै चाहेन, त्यसकारणले यो क्षति भएको छ। नैतिक रूपले सरकारले यसको जिम्मा लिनुपर्छ र अब बन्ने सरकारले त्यसमा गुरु योजना लागू गरेर मानवीय क्षति र हजारौं बिघा कटान हुने समस्याबाट मुक्त गर्नको लागि सदन मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
नवगठित सरकारको पहिलो मन्त्री परिषद बैठकले बाढ़ी पहिरो र प्राकृतिक विपदबाट प्रभावितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। योसँगै कञ्चनपुरका डुबान तथा बाढ़ी पीड़ितहरू पनि सरकारले दिने राहतको पर्खाइमा बस्नु भएको छ। हरिशचन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
बाढ़ी पहिरो जस्ता मनसूनजन्य विपदका कारण गएको 24 घण्टामा 163 राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ। सड़क विभागको तथ्याङ्क अनुसार विपदका कारण मुलुकभर 16 राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन् भने 147 राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। यस्तै राष्ट्रिय राजमार्गमा पर्ने 6 पक्की पुलमा अवरोध भई आवत जावतमा बाधा पुगेको छ। सुदूरपश्चिममा लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने डेंगूको संक्रमण बढ़न थालेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले 5 महिना यता प्रदेशमा 161 व्यक्ति डेंगू रोगबाट संक्रमित भएको जनाएको छ। तीमध्ये डोटीमा 49, कञ्चनपुरमा 27, अछाममा 34 र कैलालीमा 12, बाजुरामा 15, बैतडीमा 3, बझागमा 4, दार्चुलामा 13 र डडेलधुरामा 5 व्यक्ति संक्रमित भएका छन्। काठमाण्डु महानगरपालिकाले नयाँ सड़क क्षेत्रका सड़क पेटी विस्तारको काम पुनः शुरू गरेको छ। उच्च अदालत पाटनले नयाँ सड़क क्षेत्रका सड़क पेटी विस्तारमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि महानगरपालिकाले हिजोदेखि विस्तार कार्य पुनः शुरू गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा सरकारी जागिरको कोटालाई लिएर भएको प्रदर्शनमा 6 मृत्यु भएपछि त्यहाँका विद्यालय र विश्वविद्यालयहरू अर्को सूचना जारी नभएसम्म बन्द गरिएको छ। सन् 1971 पाकिस्तानबाट देशको स्वतन्त्रताका लागि लड़ेका योद्धाका सन्तानलाई सरकारी जागिरमा आरक्षण दिने व्यवस्था विरूद्ध विश्वविद्यालयका विद्यार्थीहरूले केही दिनदेखि प्रदर्शन गर्दै आइरहेका छन्। विश्वविद्यालयमा एक तिहाई कोटा युद्ध नायकका बच्चाहरूको लागि छुट्याइएको छ भने केही कोटा महिला अल्पसंख्यक र अपाङ्गता भएकाहरूका लागि आरक्षित छन्। यसैबीच बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले बुधबार निजामती सेवा भर्ती नियमको विरोधमा जारी विद्यार्थी आन्दोलनमा 6 जनाको हत्याका लागि जिम्मेवार व्यक्तिहरूलाई सजाय दिने वाचा गर्नुभएको छ। प्रहरीले जबरजस्ती शोकका लागि अन्त्येष्टि समारोहलाई तितरबितर गरेको केही घण्टापछि उहाँले यस्तो वाचा गर्नुभएको हो। अब आर्थिक समाचार।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँग बुधबार अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्नु पर्दैन भन्नुभयो। राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट त्यसको भुक्तानी हुन्छ र आगामी दिनमा गुनासो गरिरहने अवस्था आउँदैन अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो। उद्योगी र नेपाल विद्युत प्राधिकरण बीच लामो समयदेखि चलिरहेको डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बकेउता विवाद पनि कानून अनुसार सुल्झाइने आश्वासन अर्थमन्त्रीले दिनुभयो। अहिले निजी क्षेत्र लगानी बढ़ाउने भन्दा पनि व्यवसाय कसरी टिकाइराख्ने भन्ने चिन्ताबाट ग्रसित भएकोले त्यसलाई सहजीकरण गर्नका लागि सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत संरचनागत र व्यावहारिक सुधारमा आफू सधैँ तयार रहेको अर्थमन्त्रीले भेटका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधानका लागि निजी क्षेत्रको सहभागिता सहितको उच्चस्तरीय संयन्त्र तयार पार्नुपर्ने सुझाव दिनुभयो। उहाँले सर्वसाधारणदेखि उद्योगी व्यवसायसम्म सबै क्षेत्रको मनोबल खस्किएको र समग्र अर्थतन्त्र नै शिथिल भएको अवस्थामा त्यसको निकासका लागि गम्भीर पहल आवश्यक छ भन्नुभयो। नेपाली शेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धिसँगै कारोबार पनि उच्च रकमले वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक 54.04 अंकले बढेर 2364.63 बिन्दुमा कायम भएको छ। बुधबार 306 कम्पनीहरूका 3,95,937 किता शेयरहरू 12,05,92,66,000 मूल्यमा किनबेच भएका छन्। यस दिन बजारमा व्यापार समूहको उपसूचक सबैभन्दा धेरै 7.30% बढेको छ। बुधबारको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन सिटिजन म्युचुअल फण्ड 2 सबैभन्दा धेरै 9.90% घटेको छ। उत्तरी नाका रसुवा भन्सार कार्यालयबाट हुने राजस्व संकलनमा उल्लेख रूपमा वृद्धि भएको छ। रसुवा गढ़ी नाकाबाट आयात निर्यातको कारोबार बढ़ेका कारण राजस्व असुलीमा मनज्ञ वृद्धि भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आमदानी 20,36,97,82,000 भएको जानकारी दिनुभयो। यो राजस्व संकलन गत वर्षको तुलनामा 2.4 गुणाले बढ़ी हो। सबैभन्दा बढ़ी राजस्व आर्जन गर्ने कार्यालय रसुवा भन्सार कार्यालय भएको पनि उहाँले जानकारी दिनुभयो। चितवनबाट कुखुरा पालक 75% किसानहरू विस्थापित भएका छन्। 5 वर्ष भन्दा बढी समयसम्म लागत मूल्य भन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि कुखुरा पालक किसानहरू विस्थापित भएका हुन्। ब्याङ्कमा ऋण थपेर केही किसानहरू टिकेका छन् भने केही नयाँ कुखुरा पालक किसानहरू थपिएका छन्। पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले 2 वर्ष अघिसम्म नेपालमा 5,000 भन्दा बढी लेयर्स कुखुरा पाल्ने फर्महरू रहेकोमा हाल सो संख्या 2,000 तल झरेको जानकारी दिनुभयो। अहिले अण्डाको मूल्य बढेर लागत मूल्य नजिक पुगेकोले किसानहरूलाई केही राहत भएको कुखुरा पालक किसानहरूको भनाइ छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदको विकासका लागि सबै मिलेर अगाडि बढ़नुपर्नेमा जोड़ दिँदै सरकारवाला सबैसँग छलफल गर्ने बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री चौधरीलाई बधाई दिने क्रममा सो कुरा बताउनु भएको हो। कर्मचारी संघका अध्यक्ष सरस्वती केसी लगायतका पदाधिकारीले सिंहदरबार स्थित कार्यकक्षमा खेलकुद मन्त्री चौधरीलाई भेट गरी बधाई दिँदै कार्यकालको सफलताका लागि शुभकामना पनि दिए। सो अवसरमा राखेपा सदस्य सचिव टंगलाल घिसिङको पनि उपस्थिति रहेको थियो। अध्यक्ष केसीले लामो समयदेखि रोकिएको कर्मचारीको बढ़ुवा सम्भव भएको जानकारी गराउँदै कर्मचारी विनिमयावली आर्थिक विनिमयावली र कर्मचारी संगठन संरचना तथा व्यवस्थापन तत्काल स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ़ाउन अनुरोध गर्नुभयो। चर्च बोइज युनाइटेड एन्फा यु 18 युथ लीगमा पहिलो जित हासिल गरेको छ। साधु बाटो स्थित एन्फा मैदानमा सम्पन्न खेलमा चर्चले 3-0 क्लबलाई 1-0 गोलले पराजित गरेको हो। चर्चको जितमा अमन बहादुर तामाङले गरेको गोल नै निर्णायक बन्यो। उनले 45 मिनटमा गोल गरेका थिए। जितसँगै चर्चले 3 अङ्क जोडेको छ। यसअघि चर्च पहिलो खेलमा न्युरो टीम एनआरटीसँग 2-1 गोलले पराजित भएको थियो। यता पराजित 3-0 भने लगातार दोस्रो हार बिहोरेको हो। 3-0 लीगको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग 7-2 गोलले पराजित भएको थियो। एएफसी च्यालेन्ज लीगको प्रारम्भिक चरणका लागि चर्च वाइज युनाइटेडले 4 खेलाडीलाई अनुबन्धन गरेको छ। अध्यक्ष रुबेन राईका अनुसार चर्च वाइज क्लबबाट ए डिभिजन लीग खेलेका अञ्जन मिश्र, अनन्त तामाङ र एरिक मिश्रसँगै सम्झौता नवीकरण भएको हो। यस्तै मोफसलका प्रतियोगितामा चर्च वाइजको कप्तानी सम्हालेका दीपक कार्कीसँग भने नयाँ सम्झौता गरिएको छ। चर्च वाइजले दशरथ रंगशालामा प्रारम्भिक चरणमा भूटानको पारो एएफसीको सामना गर्दैछ। अगस्त 13 हुने प्रतियोगितामा टोलीको कप्तानी अनन्तले गर्नेछन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरहेको कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेश सहित बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा 49 मिलिमिटर, सापेक्षिक आर्द्रता 7%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:20 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन 6 गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुने, निर्माण व्यवसायले सरकारबाट पाउनुपर्ने भुक्तानी नरोक्ने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रतिबद्धता, बाढ़ी पहिरो लगायत विपज्जन्य घटनामा परिहालसम्म मृत्यु हुनेको संख्या 124 पुग्यो, सिमलतार दुर्घटनामा परि बेपत्ता भएका मध्ये 19 शव फेला, 14 जनाको शनाखत, र बंगलादेशमा सरकारी जागिरको कोटालाई लिएर भएको प्रदर्शनमा 6 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।